دس محرم یوم عاشور سید الشہداء حضرت امام حسین علیہ السلام اور آپ کے عظیم المرتبت جانساروں کی یاد منائی جاتی ہے۔ ملک کے سب سے بڑے شہر کراچی میں بھی محرم انتہائی عقیدت اور احترام کے ساتھ منایا جاتا ہے۔ کراچی کے محرم کی خاص بات یہ بھی ہے کہ اس میں ملک کے کئی اور علاقوں کے لوگ بھی شرکت کے لیے آتے ہیں اور امام عالی مقام کو خراج عقیدت پیش کرتے ہیں۔ 28 دسمبر یعنی 10 محرم کو حسب معمول نشتر پارک کراچی سے عاشور کا مرکزی جلوس برآمد ہوا۔ علم، زلجنہ اور شبیہ تابوت کا یہ عظیم و شان جلوس اپنی منزل امام بارگاہ حسینیہ ایرانیان کھارا در رواں دواں تھا۔ نوحہ خوانی اور ماتم نے فضا کو غمزدہ کر رکھا تھا اور ہر دل غم حسین میں سوگوار تھا۔ تقریباً نصف صدی سے برآمد ہونے والے اس جلوس میں بہت بڑی تعداد میں آزادار شریک ہوتے ہیں، جس کی وجہ سے اس جلوس کو پورے ملک میں خاص اہمیت حاصل ہے۔ آزاداروں نے نماز ظہرین تبت سینٹر پر ادا کی، جس کے بعد وہ پھر منزل کی جانب رواں دواں ہو گئے۔ جلوس کے شرکا تبت سینٹر سے ہوتے ہوئے لائٹ ہاؤس سگنل پہنچے، لیکن اس سے پہلے کہ ہم آپ کو بم کا وہ ہولناک دھماکہ دکھائیں اور اس کے بارے میں کچھ انکشافات کریں، اس صحنے سے جڑی کچھ کڑیاں ملانے کی کوشش کرتے ہیں اور جانتے ہیں کہ عاشورے سے قبل کون سے واقعات ہوئے، جس کے بعد آئندہ کے تحفظ کے لیے کیا کیا اقدامات کیے گئے۔ پولیس سمیت مختلف اعلی حکام کی جانب سے محرم الحرام میں سیکیورٹی کے حوالے سے فول پروف انتظامات کے بلند و بانگ دعوے کیے گئے۔ شہر میں ہونے والے ہر بڑے ایونٹ پر پولیس اور اسپیشل برانچ کے علاوہ بام ڈسپوزل اسکواڈ سیکیورٹی انتظامات کے حوالے سے الگ الگ اور تفصیلی سیکیورٹی پلانز مرتب کرتے ہیں اور پھر اسی کے مطابق پولیس اہلکاروں کو تعینات کیا جاتا ہے۔ یہ اور بات ہے کہ ہر سال منعقد ہونے والے اجتماعات میں ان سیکیورٹی پلانز کی صرف تاریخ تو تبدیل ہو جاتی ہے، لیکن باقی پلان جوں کا توں رہتا ہے۔ 10 محرم کے جلوس کے دوران ایس ایس پی سیکیورٹی مقصود احمد نے جیو نیوز سے گفتگو کرتے ہوئے کہا تھا کہ عاشورا کے مرکزی جلوس میں 10,000 سے زائد اہلکار تعینات کیے گئے ہیں۔
اس میں سرویلنس پارٹیز اور روف ٹاپس اور اس کے علاوہ موبائل پیٹرولنگ، پھر جلوس کا جو پائلٹ کو جو ہم فرنٹ پہ کور کر رہے ہیں، پھر جلوس کے ریئر پہ ہے پروسیشن کے، پھر دونوں فلینکس کو کور کیا ہوا ہے۔ تمام ملا کے صرف اس جو مرکزی جلوس ہے اس کے لیے 10,000 سے زائد افراد کی تعینات کی گئی ہے۔
اور آئیے ان اعلیٰ پولیس افسران کے دعووں کی قلعی پولیس کے اپنے ہی ریکارڈ سے کھولتے ہیں۔ جیو انویسٹیگیٹس کی ٹیم عاشورا کے حوالے سے تیار کیے گئے خصوصی سیکیورٹی پلان کو حاصل کرنے میں آخر کار کامیاب ہو گئی، جس کے مطابق صرف 3,183 پولیس اہلکاروں کو تعینات کیا جانا تھا۔ اور جب جیو انویسٹیگیٹس نے تعینات کیے جانے والے اہلکاروں سے خود بات چیت کی، جس کی خفیہ ریکارڈنگ ٹیم کے پاس آج بھی محفوظ ہے، تو معلوم ہوا کہ تعینات کیے جانے والے پولیس اہلکاروں کی کل تعداد اس سے بھی کہیں کم تھی۔ 8 محرم کو پاپوش نگر اور پھر 9 محرم کو قصبہ کالونی کے حیرت انگیز طور پر پولیس نے قصبہ میں ہونے والے دھماکے کو گٹر میں گیس بھر جانے کی وجہ قرار دیا۔ دوسری جانب پاپوش میں ہونے والے بم دھماکے کو پولیس نے گاڑی کے گیس سلنڈر کا دھماکہ قرار دیا۔
بم ڈسپوزل یونٹ جو ہے وہ یہ کہتا ہے کہ ان کی مشین جو ہے جب وہ جائے وقوع پہ لے کے گئے تو اس نے کسی بھی قسم کے ایکسپلوسیو کو سنف نہیں کیا، تو اگر مشین سنف نہیں کرتی تو ہم یہی جو ہے وہ تصور کرتے ہیں کہ وہاں پر وہ کوئی آتش گیر مادہ یا کوئی امپرووائز ایکسپلوسیو ڈیوائس نہیں تھی۔
کراچی پولیس کے سربراہ کے اس بیان سے ایک بات تو واضح ہو گئی کہ اعلی حکام کے علم میں یہ بات آ چکی تھی کہ بام ڈسپوزل اسکواڈ کے آلات ٹھیک کام نہیں کر رہے ہیں، تو پھر کیوں عاشورا کے جلوس کے راستے کی چیکنگ انہی ناکارہ آلات سے کروائی گئی؟ پولیس کے اس دعوے کا پول اس وقت ہی کھل گیا جب اس واقعے میں زخمی ہونے والے افراد کو لوہے کے ٹکڑوں کی وجہ سے زخم آئے۔ بعد میں تحقیقات کے بعد یہ بات سامنے آ گئی کہ یہ دونوں دھماکے جلوس کے راستے میں بم نصب کر کے کیے گئے۔ ان دھماکوں کے بعد انتہائی اہم سوال یہ ہے کہ کیا 10 محرم کو عاشور کے مرکزی جلوس کے حوالے سے انتظامات میں غیر معمولی اضافہ یا تبدیلی کی گئی تھی؟
یہ جو ڈبل آپ پروٹیکشن کہہ سکتے ہیں، ایک محافظ کی ٹیم کی اور ایک یہ جو اسپیشل پروٹیکشن گروپ اور یہ جو وی وی اے پی اسکواڈ تھا، ان کی یہ جو ٹیمز لگیں، یہ اسی کا ایک ری ایکشن تھا یا اس کے حفظ ماتقدم کے طور پہ ہم نے اس کو لگایا۔
क्या चंद पुलिस मोबाइल्स और महज 50 पुलिस अहलकारों का इजाफा दहशतगर्दी के खदशे को कम करने के लिए काफी था? ये एक तवज्जो तलब नुक्ता है जिसका जवाब हम अपने बाशऊर नाजरीन पर छोड़ देते हैं। मुहर्रम के सिक्योरिटी प्लान में 14 मुख्तलिफ तरीकों से दहशतगर्दी के मुमकिन वाकयात होने की निशानदही की गई थी, जिसकी रोकथाम के लिए काउंटर असॉल्ट टीम, बॉम्ब डिस्पोजल स्क्वाड से तलाशी, बुलंद इमारतों और गड़बड़ वाली जगहों पर पुलिस एहलकारों की तैनाती समेत 10 मुख्तलिफ तरीकों से मनसूबाबंदी की गई। सिक्योरिटी प्लान के मुताबिक जुलूस के आगे, पीछे और पूरे रास्ते में तकरीबन 1500 की पुलिस नफरी तैनात होनी थी। सादा कपड़ों में मलबूस 16 पुलिस एहलकारों पर मुश्तमिल 5 मुख्तलिफ टीमें इंटेलिजेंस ड्यूटी पर मामूर थी। इन पुलिस एहलकारों को जुलूस के आगे, पीछे, दाएं, बाएं और दरमियान में अपने अपने फराइज अंजाम देने थे और इनका काम हर मशकूक शख्स और चीज समेत अपने अतराफ पर कड़ी नजर रखना था। जुलूस के पूरे रास्ते में मौजूद 173 ऊंची इमारतों पर 284 पुलिस एहलकार तैनात होने थे। डेंसो हॉल और बोल्टन मार्केट समेत 20 मुमकिना गड़बड़ वाली जगहों पर मजमुई तौर पर 689 पुलिस एहलकारों को तैनात होना था। 158 पुलिस एहलकारों पर मुश्तमिल 3 मुख्तलिफ टीमें तश्कील दी गई थी, जिनका मकसद किसी भी हादसे के बाद पैदा होने वाली सूरत हाल को काबू करना था। सिक्योरिटी प्लान के मुताबिक 3 स्पेशल ब्रांच के एहलकारों पर मुश्तमिल बॉम्ब डिस्पोजल स्क्वाड की 3 मुख्तलिफ टीम्स जुलूस के तमाम रास्ते को मुख्तलिफ आला से सर्च और क्लियर करने की ड्यूटी पर मामूर थी। जुलूस की फजाई निगरानी भी की जा रही थी। जुलूस की तरफ आने वाले हर रास्ते को कंटेनर्स और मुख्तलिफ रुकावटें खड़ी करके हर किस्म की आमदरफ्त के लिए बंद कर दिया गया था और सिर्फ मखसूस रास्तों से सख्त तलाशी के बाद जुलूस में शामिल होने की इजाजत दी जा रही थी। इसके अलावा जुलूस के मुंतजमीन की जानिब से भी सिक्योरिटी के खास इंतजाम किए गए थे। सबसे अहम बात, शहरी हुकूमत के कमांड एंड कंट्रोल सेंटर में कराची पुलिस के एक SSP की सरबराही में कैमरों की मदद से जुलूस की मुसलसल निगरानी की जा रही थी। यहाँ ये बात बयान करना इंतहाई जरूरी है कि जराए के मुताबिक DIG साउथ गुलाम नबी मेमन ने अपने मातहतों को आशूरा की सिक्योरिटी पर ब्रीफिंग देते हुए बताया था कि इस दफा जुलूस में दहशतगर्दी होने की इत्तला है, जिसके बाद 3 से 4 पुलिस मोबाइल 8 मुहर्रम से कबल ही 24 घंटे एमेजिना रोड पर गश्त पर मामूर थी। तकरीबन 75 पुलिस मोबाइल्स और 3183 पुलिस एहलकारों से लैस कागजों पर मौजूद इस सिक्योरिटी प्लान को देखकर तो ये लगता था कि जुलूस के रास्ते में कोई भी गैर मुतालिका शख्स तो क्या परिंदा भी पर नहीं मार सकता। लेकिन हुआ क्या? जियो इन्वेस्टिगेट्स को हासिल होने वाले सर्टिफिकेट के मुताबिक बॉम्ब डिस्पोजल स्क्वाड ने आखिरी क्लियरेंस सर्टिफिकेट तिब्बत सेंटर तक दिया था। जराए और जियो इन्वेस्टिगेट्स की खुफिया रिकॉर्डिंग के मुताबिक बॉम्ब डिस्पोजल स्क्वाड ने पुरानी आयात के उस डब्बे को जिसमें बॉम्ब रखा गया था भरपूर तरीके से चेक किया था। इसके साथ रेंजर्स के सूंघने वाले कुत्तों यानी स्निफर्स के जरिए भी इस जगह की तलाशी ली गई थी।
अच्छा, आपने क्या उस जो 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 कह रहे हैं कहने वाली बात है, जो कह रहे हैं जो वो जो कुरानी आयत का डब्बा लगा था, आपने उसको सर्च किया था, देखा था उसको?
डेफिनेटली देखा। आपको जो है ना वो अब जो ये दरख्त के पास आप जो है ना ये दरख्त साथ पौधा होगा तो डेफिनेटली वो तो होगा।
आपने उसको सर्च किया?
एरिया कोई एरिया नहीं रहा था, एरिया सारा होता। तो
अच्छा, आपके पास स्निफर्स भी थे उस वक्त? स्निफर से बीडी के अपने स्निफर्स डॉग थे?
उसके रेंजर्स के थे? रेंजर के थे, वो हमारे साथ ही थे थोड़े फासले।
वो चेक वो सर्च किया बगैर सर्च कैमरे में आया जो सर्च कर रहा हमारा इंस्पेक्टर था उसने सर्च किया, उसमें कुछ भी नहीं था।
इन इंकशाफात के बाद दहशतगर्दों को दर्जनों खानदानों के सरों से साया शफकत, सुहागनों से उनका सुहाग, बहन से उसका आंचल और बूढ़े वालदेन से इनकी उम्र भर की कमाई लूटने से कौन रोक सकता था।
करबला हो चुकी है, करबला हो रही है, करबला होनी है।
कसूरवार कौन? वो शोहदा जो गमे हुसैन मना रहे थे, बॉम्ब डिस्पोजल स्क्वाड, या वो दहशतगर्द जिन्होंने वक्त पे असर एक दफा फिर करबला बपा कर दी? असरे आशूर के इस सानहे में 45 अफराद शहीद और सैकड़ों आजादार जख्मी हुए। पूरा मुल्क सोग में डूब गया। دوسری جانب وفاقی وزیر داخلہ رحمان ملک نے اس دھماکے کو خودکش حملہ قرار دے دیا.
ابھی تک یہ اطلاعات جو میرے پاس آئی ہیں اس کے مطابق یہ سوئسائڈ بمبنگ تھی, اور یہ بھی خیال کیا جاتا ہو سکتا ہے یہ دو سوئسائڈ بمبرز ہوں.
میرا خیال یہ کہ نہیں ہونا چاہیے تھا, اور اس کا پراپر انتظار کرنا چاہیے تھا کہ جب پراپر انویسٹیگیشن ہو جاتی اور ایویڈنس جو ہے وہ اس قسم کی آن ریکارڈ آ جاتی تو پھر پولیس کو یا کسی اور ایجنسی کو یہ کہنے مناسب لگتا تھا کہ یہ سوئسائڈل ہے یا یہ پلانٹڈ ہے.
اس کو کیا خبر تھی کہ دوسروں کو خبر دینے والا ایک دن خود خبر بن جائے گا. جی اے نیوز کراچی کی کرائم ڈیسک کے انچارج فہیم احمد صدیقی نہ صرف خود عاشور بم دھماکے میں زخمی ہوئے بلکہ ان کا بڑا بیٹا بازل احمد صدیقی اور ان کی بھانجی انزلنا بھی اس دھماکے میں دہشت گردوں کی بربریت کا نشانہ بن گئے. لیکن آج بھی فہیم کے حوصلے بلند ہیں, وہ جلد اپنی صحافتی دنیا میں واپسی کے لیے کوشاں ہیں. فہیم اس واقعے کے عینی شاہد بھی ہیں.
یہ اتفاق ہوا کہ جس وقت میں وہاں پہنچا ہوں تو بچوں کے ساتھ تھا, تھوڑا سا میں بھی کانشیس تھا, تو جس وقت وہاں پہنچے تو اسکاؤٹ کا دستہ جو ہے وہ آگے آ چکا تھا, تو اس اور ساتھ میں رینجرز والے چل رہے تھے اور ایک رضاکار چل رہا تھا. تو رینجرز والے نے مجھے دیکھا, رضاکار نے دیکھا, جو اسکاؤٹ تھا اس نے انہوں نے مجھے پہچان کے اس سے سلام دو ہماری آنکھوں میں ہوئی سر. اسی دوران ایک لڑکا سا جو ہے وہ اس طرف سے آیا میرے پیچھے سے, شلوار قمیض پہنا ہوا تھا, کلین شیف تھا, 22-24 سال کا لڑکا تھا. تو وہ جو ایک ہوتا ہے نا کہ ہم جو کہتے ہیں کہ جناب سوسائڈر کی جو ایک وہ ہے کیسا ہو سکتا ہے, تو وہ چیزیں اس کے حوالے سے تھوڑا سا ہمیں وہ, اور پھر اس نے جو شلوار قمیض پہنا ہوا تھا وہ بھی اس کا بلیک نہیں تھا, جو اس دن کے حوالے سے ہم سمجھتے ہیں کہ کسی حد تک لوگ پہنتے ہیں. تو سب اسے دیکھ کے ایک دم چوکنے سے ہو گئے نا چاروں, اور اسکاؤٹ بھی, رینجرز والا بھی, اور رضاکار بھی. میں نے بھی اسے دیکھا کہ میں نے جو اسے تھوڑا سا مارجن دیا وہ یہ تھا کہ اس کا جو فیس تھا وہ گلگت بلتی جو فیس ہوتا ہے تو وہ میں نے کہا وہ ہے. رینجرز والا جو ہے وہ تھوڑا سا آگے بڑھا, اس نے اس کو تھوڑا سا اس کے سینے پہ ہاتھ رکھے, اسے تھوڑا سا پیچھے پش کیا, یوں کر کے ہاتھ جو ہے وہ نیچے لے کے آیا جیسے اس کو سر سا کر, اس نے اسے پیچھے کر دیا. اس واقعے کو جو ہے شاید بعد میں جو ہے اس کی ویڈیو دیکھ کے یا کسی نے وہ کیا تو وہ ہوا کہ بھائی جناب رینجرز والے نے جو ہے اسے روک لیا تھا, اسے پکڑ لیا تھا, سوسائڈ ہو گیا وہ. لیکن اس واقعے کے بعد کامران منصور نے مجھے دیکھا ہے, میں اندر کیمپ میں گیا ہوں, ہم بیٹھے ہیں جا کے, باتیں ہوئی ہیں, فون آیا ہے, پھر میں نے سی سی پی کو فون کیا. تو اس میں خود میں خالی 7-10 منٹ کا تو یہ سب کچھ میرے سامنے ہوا. اس کے بعد میں جا کے اندر بیٹھا ہوں, اس کے میں خیال ہے کوئی 7-10 منٹ بعد جو ہے یہ دھماکہ ہوا ہے.
دھماکے کے فوراً بعد کام شروع ہونا تھا اس ٹیم کا جس کے ذمے کرائم سین یا جائے وقوع کو محفوظ بنانا, زخمیوں کو ہسپتال منتقل کرنے میں مدد فراہم کرنا اور شر پسندوں پر نظر رکھنا شامل تھا. کیا یہ ٹیم اس جگہ تک پہنچ کر اپنا کام کرنے میں کامیاب ہو سکی؟
اس وقت جو ہے وہ جلوس کا بہت بڑا حصہ جو ہے وہ 70% جو ہے وہ بلاسٹ سے پیچھے تھا, تو جب وہ پیچھے سے جا رہے تھے تو اس میں ان کو کافی جو ہے وہ لوگوں کا شدید رد عمل تھا اور وہ نہیں پہنچ سکے اس اسپاٹ کے اوپر.
انتہائی اہم کام انجام دینے پر مامور اس ٹیم میں اس ساری صورتحال سے نمٹنے کے لیے 158 پولیس اہلکاروں میں سے صرف 66 پولیس اہلکار موجود تھے. اس حوالے سے جیو انویسٹیگیٹس نے اس ٹیم کے سربراہ ایس ایس پی ہیڈ کوارٹر ساؤتھ آصف اقبال سے بات چیت کی.
ٹوٹل ہمارے پاس 10 موبائلز تھی پولیس ویکلز, اور اس میں 60 پولیس جوانس تھے. پہلے دن تو ملے ہی نہیں, ہم ہیڈ کوارٹر سے میں اپنی نفری جو ہے لے گیا تھا.
یہ ساری فوٹیج سی سی پی او کے موقف کے خلاف ہیں. اس ساری صورتحال کے بعد دو انتہائی اہم سوال ابھرتے ہیں. اگر بام ڈسپوزل اسکواڈ نے رہ جانے والے بقیہ علاقے کی کلیئرنس نہیں دی, جو یقیناً نہیں دی تھی, تو آگے اگر کوئی اور دہشت گردی کی کاروائی ہو جاتی تو ذمہ دار کون ہوتا؟ دوسرا اہم سوال یہ ہے کہ جس طرح غیر متعلقہ افراد دھماکے کے فوراً بعد بلا روک ٹوک جلوس میں شامل ہوئے, اگر دہشت گرد بھی خودکار اسلحے اور دستی بموں کے ساتھ شرکائے جلوس پر حملہ آور ہو جاتے تو پھر کیا نقشہ کھچتا؟ آخر اس انتہائی مجرمانہ غفلت کا ذمہ دار کون ہے؟ کیا بینظیر بھٹو کے واقعے کے بعد پیدا ہونے والی صورتحال اور عاشورہ میں ہونے والے واقعات میں کوئی مماثلت ہے؟ جو انویسٹیگیٹس نے دریافت کیا اس وقت کے ہوم سیکرٹری بریگیڈیئر غلام محمد محترم سے.
بڑا مشکل ہوتا ہے یہ پولیس کے لیے اس وقت فائر کرنا, اور مگر روکا جا سکتا تھا. اس وقت بھی مکمل پیرالیسس ہو گیا تھا. میں تو ذاتی طور پہ اس کا وٹنس ہوں کہ جو ہے بالکل پیرالائز ہو گیا تھا جو سسٹم تھا کمانڈ اینڈ کنٹرول کا آپ کا, پولیس کا. اور مجھے نظر آتا ہے کہ یہاں پر بھی جو ہے وہ ایک قسم کا پیرالیسس ہو گیا تھا جس میں کہ کوئی ایکشن کوئی لے نہیں سکا یا بہت ڈیلیڈ ایکشن لیا جب تک کہ نقصان ہو چکا تھا.
پولیس نے جلاؤ گھیراؤ اور املاک کو نقصان پہنچانے کے الزام میں درجنوں افراد کو حراست میں لے لیا اور کچھ سامان بھی برآمد کیا.
یہ سب جھوٹ ہے, بکواس ہے. میں آپ کو بتاتا ہوں کیونکہ ہم نے اور ہمارے پاس ثبوت موجود ہیں کہ انہیں ڈبل ڈبل سواری کے نام پہ لڑکے پکڑے, تھانے میں بٹھا کے ملیر سے اور دوسرے علاقوں سے, جن کو ہم نے خود چھڑایا جا کے, اور ان کو یہ کہتے تھے تمہاری تصویر جو ہے اس میں آ گئی ہے, تمہاری تصویر فوٹیج میں آ گئی ہے. فوٹیج والے کہاں, انہیں ثابت کیا کہ یہ فوٹیج والے لڑکے ہیں. چھاپے مارتے رہے, ایسے بھی لڑکے اٹھے ہیں عوامی کالونی ایک علاقہ ہے ہمارا کہ جو جلوس میں نہیں آئے, ان کا اپنا جلوس ہوتا ہے.
انتہائی حیرت کی بات تو یہ ہے کہ ایک طرف تو کراچی پولیس کے سربراہ وسیم احمد یہ کہتے ہیں کہ انہوں نے پولیس کو ایکشن لینے سے منع کیا تھا, اور دوسری جانب ان کے ماتحت اہلکاروں کو شرپسندوں کے خلاف ایکشن نہ لینے پر ملازمت سے بھی برطرف کیا جا رہا ہے.
جو پولیس آفیسر غفلت اور لاپرواہی کے مرتکب پائے گئے ان کے خلاف کاروائی ہو.
اس منطق کی کیا دلیل ہے؟ اصولی طور پر پھر خود سی سی پی او کو بھی شرپسندوں کے خلاف ایکشن کا آرڈر نہ دینے پر ملازمت سے برطرف کر دینا چاہیے, لیکن کیا خوب مثل ہے الٹا چور کوتوال کو ناٹے. ان المناک سانحات کے باوجود اب تک پولیس کے کسی بھی اعلیٰ افسر کو ملازمت سے برطرف تو دور کی بات معطل تک نہیں کیا گیا. کہا جا رہا تھا کہ پولیس بم رکھنے والے کو سی سی ٹی وی فوٹیج کے ذریعے شناخت کر لے گی. حقیقت یہ ہے کہ ایک کیمرہ جو اس قرآنی آیات کے ڈبے کے بالکل اوپر لگا تھا, دھماکے کی وجہ سے وہ کیمرہ نیچے ہونے والی نقل و حرکت کو محفوظ نہیں کر پایا, اور دھماکے کی وجہ سے اس کیمرے نے کام کرنا چھوڑ دیا تھا. اور جس کیمرے نے دھماکے کو محفوظ کیا وہ کے ایم سی کی پرانی بلڈنگ کی سیکیورٹی کے لیے لگا ہوا تھا, اور وہ دھماکے کی جگہ سے خاصا دور تھا, جس کے باعث اس کیمرے سے کسی بھی مشکوک شخص کی شناخت تقریباً ناممکن ہے. کراچی پولیس کو 1 جنوری یعنی 14 محرم کو کراچی کے علاقے شادمان ٹاؤن سے ایک بم ملا. اس بم کو ناکارا بنا کر اس سے ملنے والی سم کے ذریعے پیش رفت ہوئی, اور جند اللہ نامی تنظیم سے تعلق رکھنے والے 4 ملزمان کو گرفتار کر لیا گیا. کچھ تحقیق کار کہتے ہیں کہ اگر جند اللہ کی پچھلی کاروائیوں پر نظر ڈالی جائے تو پتہ چلتا ہے کہ یہ تنظیم کبھی بھی فرقہ وارانہ دہشت گردی کی کاروائیوں میں ملوث نہیں رہی. محض کاروائی کا طریقہ مشترک ہونے پر اس تنظیم پر ذمہ داری نہیں ڈالی جا سکتی. دیکھنا یہ ہے کہ یہ ملزمان بھی کراچی میں ہونے والی دہشت گردی کی دیگر کاروائیوں کے الزام میں گرفتار ہونے والے افراد کی طرح کچھ عرصے بعد عدم ثبوت پر جیل سے باہر نکل کر انگڑائیاں تو نہیں لے رہے ہوں گے. روز عاشور بہن سے کربلا کے شیر خوار شہید امام حسین علیہ السلام کے چھوٹے بیٹے حضرت علی اصغر کی شہادت کی رودات سن کر جانے والا معصوم حیدر عباس اپنے والد مرتضی عباس کے ہمراہ شہدائے عاشورہ کی صف میں شامل ہو گیا.
حیدر ہو رہا کہ امام علی اصغر کو تیر لگاتا لگاتا بہت سے کوشچن کرے,
اور وہ آخری کے چند دنوں میں بہت سنجیدہ ہو گیا تھا. بار بار میری گود میں آتا تھا, مجھے پیار کر کے کہتا تھا کہ آپ میرے لیے دعا کرو اور آپ مجھے ایران لے جاؤ, اور آپ مجھے جو ہے نا وہ جنت میں کیا کیا چیزیں ہوتی ہیں اور وہاں کیا کیا ہوتا ہے, تو مجھے بھی جنت میں جانا ہے, آپ میرے لیے دعا کرو. تو میں تو یہ بات اس کی ٹال دیا کرتی تھی کہ بچہ ہے چلو, لیکن مجھے کیا پتا تھا کہ اس کی بات اس حد تک جو ہے نا وہ خدا قبول کرے گا. اتنے چھوٹے بچے میں بھی جذبہ شوق کی شہادت کیسے پیدا ہوا یہ تو میں جان ہی نہ سکی.
تب ہم لوگ آفر میں آتے تھے تو وہ میرا بیگ اٹھاتا تھا, میں بھاگتی تھی نا تو اپنا بیگ بھی اٹھاتا تھا, میرا بیگ بھی اٹھاتا تھا.
ایک جو میرا گھر تھا, میرے ایک بیٹا تھا, دو بیٹیاں, ہم 5 افراد تھے, ہم لوگ مل جل کر اور پیار محبت سے رہتے تھے. اب وہ अब वो घर भी नहीं है और बेटा शौहर दोनों चले गए, तो मेरी तो जिंदगी ही समझ लो पूरी ही चेंज हो गई।
मुर्तजा अपने बच्चों से बेइंतहा प्यार करता था, लेकिन ये दो नन्ही कलियां अपने खिलने से पहले ही बाप की शबनमी शफकत से महरूम हो गई।
बच्चों के साथ तो इस हद तक उनको इश्क था कि इतना जुनून था कि मैंने ऐसा बाप दुनिया में नहीं देखा। जितना उन्होंने बच्चों से प्यार किया ना, मुझे नहीं लगता कि मैंने अपनी 30 साल जिंदगी में ऐसा बाप देखा। नमाज पढ़ते वक्त, कोई दुआ पढ़ते वक्त मुझ पर कोई आंसू वगैरह आ जाते थे तो वो उदास हो जाता था और मेरा आंसू पोंछता था कि आप मत रो।
चहलम इमाम हुसैन अलैहिस्सलाम के मौके पर एक दफा फिर कराची पुलिस की जानिब से सख्त हिफाजती इकदामात किए गए थे। आला हुकाम ने दावा किया था कि जुलूस की सिक्योरिटी के लिए 7,000 पुलिस एहलकार तैनात किए गए हैं, लेकिन आशूर की तरह एक दफा फिर पुलिस की जानिब से दरोगोई की गई। जियो इन्वेस्टिगेट्स की टीम इस दफा भी पुलिस का सिक्योरिटी प्लान हासिल करने में कामयाब रही। प्लान के मुताबिक सिर्फ 4,988 पुलिस और 798 रेंजर्स के एहलकार तैनात किए गए थे। लगता यह है कि हुकाम हर दफा पुलिस की तादाद बढ़ा चढ़ा कर बयान इसलिए करते हैं ताकि लोगों को बेवकूफ बनाकर मरूब किया जा सके। पुलिस और इंतजामिया की तमाम तर तवज्जा का महवर कराची में 40 का मरकजी जुलूस था। चहलम के जुलूस के सिक्योरिटी प्लान के मुताबिक 9 मुख्तलिफ तरीकों से दहशतगर्दी के खदशे की निशानदेही की गई थी। ताहम इस पूरे प्लान में जुलूस के अलावा किसी और जानिब तवज्जो नहीं दी गई थी। दहशतगर्द एक दफा फिर कानून नाफिज करने वालों की सोच से एक कदम आगे निकल गए। पहले दहशतगर्दों ने मलीर सिफारत खाने से आने वाली आजादारों की बस पर शाहराए फैसल से शाहराए कायदीन के पुल की चढ़ाई पर मोटरसाइकिल के जरिए धमाका किया। तमाम शहदा की लाशों और जख्मियों को फौरी तौर पर करीबी वाकई जना अस्पताल मुंतकिल कर दिया गया। दहशतगर्दों को उस तमाम सूरत हाल का बखूबी इल्म था और वो आजादारों पर एक और वार करने की तैयारी कर चुके थे। इसी दौरान जिना अस्पताल की इमरजेंसी के बाहर मोटरसाइकिल्स की पार्किंग में एक और धमाका हो गया।
करबला हो रही है, करबला होनी है।
तमाम जख्मियों को शहर के दूसरे अस्पतालों में मुंतकिल कर दिया गया। तवज्जो तलब नुक्ता यह है कि चहलम के मौके पर होने वाले धमाकों के बाद किसी भी दुकान, मार्केट या बिल्डिंग को कोई नुकसान नहीं पहुँचाया गया, जबकि इसी दौरान अरबैन का मरकजी जुलूस अपनी मंजिल की जानिब रवान दवा रहा। सूरत हाल उस वक्त और संगीन हो गई जब ये खबर आई कि जिना अस्पताल में होने वाले धमाके की जगह से एक और बम मिला है। जियो न्यूज के कैमरे ने रेंजर्स के कुत्तों की बम तलाश करने की सारी कार्रवाई महफूज कर ली। ये तमाम कार्रवाई तीसरे बम की इत्तला आने से कबल उस मकाम पर रखे गए बम की मौजूदगी में की गई, मगर कुत्ते भी बज़ाहिर अनाड़ी ही निकले। दहशतगर्द कुत्तों को भी चकमा दे गए। इस फुटेज में आप बखूबी ये देख सकते हैं कि किस तरह रेंजर्स के ये सूंघने वाले कुत्ते कंप्यूटर मॉनिटर के गिर्द घूमते रहे, लेकिन उन्हें कुछ भी महसूस नहीं हो सका। इसके बाद बॉम्ब डिस्पोजल स्क्वाड ने भी जियो इन्वेस्टिगेट्स की टीम की मौजूदगी में इस मॉनिटर की तलाशी ली थी, लेकिन वो भी इस बम की निशानदेही में नाकाम रहे। बाद अज़ां एक पुलिस अफसर ने जब इस मॉनिटर को उठाया तो उसके वजन की वजह से इस अफसर को कुछ शक गुजरा। खलबली उस वक्त मची जब इस कंप्यूटर मॉनिटर को खोलकर चेक किया गया तो ये भयानक इंकशाफ हुआ कि उसमें इंतहाई ताकतवर बम नस्ब है। इख्तदार के ऐवानों और पुलिस के आला हलकों में उस वक्त खलबली मच गई जब जियो इन्वेस्टिगेट्स की टीम से बातचीत करते हुए बॉम्ब डिस्पोजल स्क्वाड के इंस्पेक्टर मुनीर अहमद शेख ने ये भयानक इंकशाफ किया कि सिंध पुलिस के पास बम को तलाश करने वाले आलात मौजूद नहीं और काम अल्लाह तवक्कल चल रहा है।
अगर कोई बॉम्ब कंसील्ड होगा, जिस तरह से यहाँ पे जो कंसील्ड बॉम्ब था, अगर कहा जा रहा है कि उस डब्बे के अंदर पुरानी आयत के डब्बों में बॉम्ब था, तो अगर इस तरीके से कहीं पे बॉम्ब रखा जाए तो क्या उसको स्निपर्स या जो इक्विपमेंट होता है बम डिस्पोजल स्काउट का, वो उसको डिटेक्ट नहीं कर सकता?
नहीं कर सकता जब तक इसका जो मॉडिफाइड डिटेक्टर है वो हमें मंगाए जाए गवर्नमेंट से। हमारे पास मॉडिफाइड नहीं है। हमें तो जो इसमें थोड़ी थोड़ा ढीला वेपर्स मिले, उसके वेपर्स मिले, पार्टिकल्स मिले, then we our detectors able to detect. Otherwise, all detectors zero.
तो इसका मतलब है कि जो सर्चिंग की जाती है या स्वीपिंग की जाती है वो तो फिर कोई कारामद नहीं होती है सर?
कारामद बस एक अगर अगर जो कंसील्ड चीज रखी हुई है तो उसमें उसके लिए कारामद नहीं है। अगर बम अल्लाह तवक्कुल ही कह सकते हैं।
इस इंकशाफ के बाद ये सवाल तो उठाया जा सकता है कि क्या चहलम के जुलूस में बम डिस्पोजल स्क्वाड की जानिब से स्क्रीनिंग भी फिर उन्हीं गैर मौसर आला से की गई। अहले वतन को खुदा के हुजूर सजदा शुक्र करना चाहिए जिसने अरबैन के जुलूस को किसी भी हादसे से महफूज रखा। इस सारी सूरत हाल के बावजूद बम डिस्पोजल स्क्वाड के अहलकार अपनी जान जोखों में डालकर बम तलाश करने की हसास ड्यूटी बाकायदा आलात और किसी लाइफ इंश्योरेंस के बगैर अदा करने पर मजबूर हैं। और बिलाखिर स्पेक्टर मुनीर शेख को इनकी सजगोई की सजा मिल ही गई। पुलिस के आला हुकाम ने एक दफा फिर एक छोटे अफसर को अपने अजायम की भेंट चढ़ाते हुए इनका तबादला सखर कर दिया। इस सारी सूरत हाल के बाइस इनकी तबीयत अचानक खराब हो गई और उन्हें फौरी तौर पर कौमी अमराज कल्ब के अस्पताल मुंतकिल कर दिया गया। इलाज के बाद अब वो अपने घर आ चुके हैं। इंस्पेक्टर मुनीर अहमद शेख ने तो जे इन्वेस्टिगेट्स के पूछने पर सिर्फ नकायस की निशानदही की थी, लेकिन बजाय मर्ज के इलाज के मरीज को निशाना बनाया जा रहा है। चहलम के दोनों धमाकों के बाद पुलिस हुकाम ने दावा किया कि धमाकों में कलदम तंजीम जंदल्लाह मुलविस है। इससे कबल आशूरा के धमाकों में मुलविस मुलजिमान की गिरफ्तारी के हवाले से मुनक्किदा प्रेस कॉन्फ्रेंस में CCPO कराची ने बड़े फखरी अंदाज में बताया था कि गिरफ्तार मुलजिमान का ताल्लुक जंदल्लाह नामी तंजीम से है। अहम सवाल यह है कि अगर इन सारे धमाकों के पीछे जंदल्लाह का हाथ है और इसके लोगों को गिरफ्तार कर लिया गया है, जैसा कि CCPO ने आशूरा के धमाके के मुलजिमान की गिरफ्तारी के हवाले से दावा किया था, तो फिर ये कौन लोग हैं जिन्होंने चहलम के मौके पर एक दफा फिर मासूम लोगों को दहशतगर्दी का निशाना बनाया? आखिर फैसला करने वाले कब तक अपने ऐबों पर पर्दा डालते रहेंगे? बॉम्ब डिस्पोजल स्क्वाड और पुलिस के आला हुकाम शहर कायद के करोड़ों बासियों की कीमती जानों से खेलने के मुजरिमाना फेल के मुसलसल मुर्तकिब हो रहे हैं। कोई है जो मजीद किसी माँ से इसके आंसू पोछने वाला बेटा और तथहीर को इसके स्कूल का बस्ता उठाने वाले भाई से इस तरह जुदा ना होने देते?